السلام علیکم. پاکستان میں سو شام کے ساتھ، بھارت میں 7:30 اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پاکستان میں کرونا وائرس کے مریضوں کی تعداد میں مسلسل اضافہ ہو رہا ہے. بعض شہروں میں کرونا وائرس کے تیزی سے پھیلاؤ کے باعث کچھ علاقوں کو ہاٹ اسپاٹ قرار دیا جا رہا ہے، یعنی وہ علاقے جو کرونا وائرس کا مرکز بنتے جا رہے ہیں. کرونا وائرس کے سب سے زیادہ مریض پنجاب میں ہیں، جہاں 4,195 افراد میں وائرس کی تصدیق ہوئی ہے. اس کے علاوہ سندھ میں 2,764، خیبر پختونخوا میں 1,276، بلوچستان میں 465، اسلام آباد میں 185، پاکستان کے زیر انتظام کشمیر میں 50 اور گلگت بلتستان کے علاقوں میں 281 افراد کرونا وائرس کے مریض پائے گئے ہیں. کرونا وائرس کا شکار ہونے والے 2,000 سے زائد افراد اس وبا کو شکست دے کر صحت یاب ہو چکے ہیں. دارالحکومت اسلام آباد کے علاوہ لاہور، راولپنڈی، گجرات، کراچی، حیدرآباد، لاڑکانہ، کوئٹہ اور پشاور سمیت ملک کے کئی بڑے شہروں کو کرونا وائرس کے ہاٹ اسپاٹس قرار دیا جا رہا ہے. پاکستان کی نامور مخیر شخصیت فیصل ایدھی میں کرونا وائرس کے مثبت اثرات پائے گئے ہیں. فیصل ایدھی چیئرمین ہیں ایدھی فاؤنڈیشن کے، اور وہ اس عالمی وبا سے نمٹنے کے لیے اپنی تنظیم کے ہمراہ سرگرم عمل ہیں. فیصل ایدھی نے پچھلے ہفتے وزیراعظم عمران خان سے ملاقات کی تھی اور انہیں 10 ملین روپے کا ایک چیک کرونا وائرس کے امدادی فنڈ کے لیے دیا تھا. فیصل ایدھی کے وائرس کے مثبت اثرات سامنے آنے کے بعد وزیراعظم عمران خان کے ذاتی معالج نے تجویز دی ہے کہ وزیراعظم اپنا ٹیسٹ کروائیں. شوکت خانم میموریل کے سی ای او ڈاکٹر فیصل سلطان نے، جو عمران خان کے ذاتی معالج بھی ہیں، کہا ہے کہ وزیراعظم فی الوقت کابینہ سے ملاقاتوں میں مصروف ہیں. جو ہی وہ فارغ ہوتے ہیں میں انہیں تجویز دوں گا کہ وہ اپنا ٹیسٹ کروائیں. افغان صدارتی عہدیداروں نے بتایا ہے کہ صدر اشرف غنی کے کرونا وائرس کے اثرات کے ٹیسٹ منفی آئے ہیں. صدارتی ترجمان صدیق صدیقی نے بتایا ہے کہ صدر غنی صحت مند ہیں اور اپنے فرائض تندہی سے انجام دے رہے ہیں. صدیقی نے ایک ٹویٹ میں کہا کہ صدر غنی اور خاتون اول کے ٹیسٹ ان کی اپنی درخواست پر کیے گئے تھے. میڈیا رپورٹ میں اشارہ دیا گیا تھا کہ افغان صدارتی محل کے 20 ملازمین میں COVID-19 کے اثرات پائے گئے ہیں. افغانستان کے صوبے خوست کے گورنر کے قافلے پر منگل کے روز ایک کار بم دھماکہ ہوا ہے، جس میں 2 گارڈ سمیت 14 افراد زخمی ہوئے ہیں، لیکن گورنر حلیم فدائی اس حملے میں محفوظ رہے. گورنر کے ترجمان تالیہ مینگل نے وائس آف امریکہ کو بتایا کہ گورنر حلیم فدائی اپنے دفتر کی طرف جا رہے تھے جب یہ دھماکہ ہوا. انہوں نے بتایا کہ گورنر بالکل محفوظ رہے. افغانستان میں پھنسے پاکستان کے شہریوں کی واپسی کا سلسلہ جاری ہے. حکام نے تورخم کے راستے مزید 520 افراد کے واپس پہنچنے کی تصدیق کی ہے. مارچ کے وسط سے سرحدی گزرگاہوں کی بندش کے نتیجے میں پاکستانیوں کی بڑی تعداد سرحد پار افغانستان میں پھنس گئی تھی. خیبر پختونخوا کے وزیر اعلیٰ کے مشیر برائے اطلاعات اجمل وزیر نے وائس آف امریکہ کو بتایا کہ 3 دن قبل 718 افراد افغانستان سے واپس آئے تھے. رپورٹروں کے تحفظ کی عالمی تنظیم رپورٹرز وداؤٹ بارڈرز نے منگل کو جاری اپنی تازہ ترین رپورٹ میں پریس کی آزادی کے 3 مئی کو عالمی دن سے پہلے پاکستان کو اپنے انڈیکس میں 145 نمبر پر رکھا ہے، جو اس سے پہلے 142 نمبر پر تھا. رپورٹرز کی سینس فرنٹیئر ویب سائٹس کا کہنا ہے کہ پاکستانی میڈیا، جس کی آزادانہ روایت رہی ہے، اب وزیراعظم عمران خان کے جولائی سن 2018 میں اقتدار سنبھالنے کے بعد سے فوج اور خفیہ ادارے ISI کے زیر اثر ہیں. افغانستان میں قیام امن، بین الاقوامی مذاکرات اور قیدیوں کی رہائی کے معاملے پر اسلام آباد اور کابل نے مل کر کام کرنے پر اتفاق کیا ہے. افغانستان کے قائم مقام وزیر خارجہ حنیف اتمر نے قیام امن کے لیے پاکستان کی حمایت کو سراہتے ہوئے کہا ہے کہ اسلام آباد اور کابل اقتصادی تعاون کے مشترکہ فریم ورک پر کام کر رہے ہیں. حنیف اتمر نے یہ بات پیر کو پاکستان کے وزیر خارجہ شاہ محمود قریشی سے ٹیلی فون پر رابطے کے بعد اپنی ٹویٹس میں کہی. دفتر خارجہ کے مطابق شاہ محمود قریشی نے حنیف اتمر کو قائم مقام وزیر خارجہ کا منصب سنبھالنے پر مبارکباد دیتے ہوئے اس توقع کا اظہار کیا کہ ان کی موجودگی میں دو طرفہ تعلقات کو فروغ ملے گا. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA اردو.
یہ وائس آف امریکہ ہے۔ کرونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن۔ آج کے پروگرام میں آپ سنیں گے کرونا سے متعلق دنیا بھر سے اپ ڈیٹس، سندھ حکومت کرونا کے مریضوں کے لیے کیا کر رہی ہے، صوبے کے پاس وینٹیلیٹرز کتنے ہیں، وفاق کے ساتھ اختلافات کیوں ہیں۔ آپ خصوصی انٹرویو سنیں گے سندھ کی وزیر صحت ڈاکٹر عذرا افضل پیچے ہو کا۔ تیل کی پیداوار میں اضافہ، کھپت میں کمی، قیمتیں 20 سال کی کم ترین سطح پر آ گئیں، امریکہ، پاکستان اور دنیا کی معیشت پر اس کے کیا اثرات ہوں گے، بات کریں گے ماہر امور اقتصادیات ڈاکٹر اشفاق حسن اور ڈاکٹر زبیر اقبال سے۔ کرونا سے بچاؤ میں جسم کا مدافعتی نظام مددگار ہے، مگر اس نظام کو بہتر بنانے والی غذائیں کون کون سی ہیں، ماہر امور غذائیات عائشہ خالد ہمارے ساتھ ہوں گی۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے، میڈیم ویو 972 کلو ہرٹز پر۔
اور پروگرام کے پہلے حصے میں پاکستان اور دنیا بھر سے کرونا سے متعلق کچھ اپ ڈیٹس۔ جب ہم آپ کے لیے یہ پروگرام ریکارڈ کر رہے ہیں، پاکستان میں پیر کی رات ہے۔ گزشتہ 24 گھنٹوں کے دوران پاکستان کے اندر کرونا وائرس کے مزید 17 مریض ان کا انتقال ہوا ہے، جس کے بعد ہلاکتوں کی مجموعی تعداد 176 ہو گئی ہے۔ جب آپ یہ پروگرام سنیں گے تو اس تعداد میں اضافہ ہو سکتا ہے۔ امریکہ جہاں سے ہم یہ پروگرام کر رہے ہیں، یہاں ہلاکتیں 40,000 سے تجاوز کر گئی ہیں، یعنی 40,000 سے زیادہ افراد موت کا شکار ہو چکے ہیں۔ ملک بھر میں کرونا کے مجموعی مریضوں کی تعداد 7 لاکھ سے زیادہ ہے۔ یورپ میں نئے مریض اور اموات کا گراف مسلسل نیچے آ رہا ہے۔ آسٹریلیا میں سائنسدانوں کی ایک ٹیم نے سیوریج کے پانی میں ایسے ذرات ڈھونڈے ہیں جو کرونا وائرس سے مشابہت رکھتے ہیں۔ پاکستان میں کرونا وائرس کے مزید 425 کیسز پیر کے روز سامنے آئے، مجموعی کیسز 4,818 ہو گئے ہیں۔ جرمنی میں بعض دکانیں اور پبلک پارکس عوام کے لیے کھول دیے گئے ہیں۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ اگر کرونا وائرس سے نمٹنے کے لیے ایران کو امداد کی ضرورت پڑی تو وہ فراہم کرنے کے لیے تیار ہیں۔ دنیا کے متعدد ممالک نے کرونا وائرس کے حوالے سے جاری لاک ڈاؤن میں نرمی کے لیے اقدامات شروع کر دیے ہیں۔ جرمنی میں حکام نے کچھ اسٹورز کو پیر کے روز کھولنے کی اجازت دی تھی، تاہم سماجی فاصلے پابندی سے برقرار رکھنے کی ہدایت کی گئی ہے۔ البانیا میں بھی کاروبار کھولنے کے لیے اجازت دی گئی ہے۔ ماہی گیری کے لیے کشتیوں اور فوڈ پروسیسنگ کے کاروبار میں بھی سرگرمیاں دوبارہ شروع کی جا رہی ہیں۔ اسرائیل میں وزیر اعظم کے خلاف ایک بڑا مظاہرہ ہوا ہے، ہزاروں کی تعداد میں، لیکن مظاہرین نے 6 میٹر کا فاصلہ برقرار رکھا ہے۔ سری لنکا نے ملک کے 2/3 حصے میں کرفیو اٹھا لیا ہے، جبکہ باقی 1/3 حصے میں لاک ڈاؤن بدھ کے روز ختم کر دیا جائے گا۔ ناروے میں طالب علم اسکولوں سے واپس آ رہے ہیں، جبکہ ڈنمارک میں اسکول بدھ کے روز کھلیں گے۔ نیوزی لینڈ نے اعلان کیا ہے کہ وہ بھی 27 اپریل سے لاک ڈاؤن میں نرمی کر رہا ہے۔ وزیر اعظم جیسنڈرا آرڈرن کا کہنا ہے کہ کچھ پابندیاں 2 ہفتے کے لیے اٹھائی جا رہی ہیں، جس کے بعد صورتحال کا جائزہ لیتے ہوئے فیصلہ کیا جائے گا۔ جنوبی کوریا کی حکومت نے بھی بعض پابندیوں کو نرم کرتے ہوئے محتاط رویہ اپنانے کی ہدایت کی ہے۔ عالمی ادارہ صحت کے سربراہ ٹیڈروس نے مختلف ممالک میں لاک ڈاؤن کی پابندیوں کو نرم کرنے کے اقدامات کا خیر مقدم کیا ہے۔ ان کا کہنا تھا کہ یہ پابندیاں مرحلہ وار طریقے سے نرم کی جانی چاہیے ہیں۔ افغانستان کی وزارت صحت نے بتایا ہے کہ افغانستان میں کرونا وائرس کے کیسز کی تعداد میں اضافہ ہوا ہے۔ گزشتہ روز آپ کو معلوم ہے کہ افغانستان کے اندر صدارتی محل سے وابستہ 40 افراد میں کرونا وائرس کی تشخیص ہوئی تھی۔ افغان وزارت صحت کے مطابق 110 نئے متاثرین مریضوں میں 20 افغان ڈاکٹر اور صحت کے شعبے سے تعلق رکھنے والے کارکن بھی شامل ہیں۔ وزارت صحت کے ترجمان ڈاکٹر واحد اللہ معیار نے نیوز کانفرنس کی اور بتایا یہ کہ افغانستان میں کرونا سے متاثرہ مریضوں کی کل تعداد 1,026 ہو گئی ہے۔ اقوام متحدہ کے مہاجرین اور پناہ گزینوں کے ادارے UNHCR نے بتایا ہے کہ دنیا بھر میں تنازعات کے باعث نقل مکانی کرنے والے بے وطن افراد میں شامل لڑکیوں کے کرونا وائرس سے جنسی بنیادوں پر شدید متاثر ہونے کا خدشہ ہے۔ بھارت سے آپ کو اپڈیٹ کرتے چلے، بھارت کے وزیر اعظم نریندر مودی نے ایک ٹویٹ میں کہا ہے کہ کرونا وائرس حملہ کرنے سے قبل مذہب، ذات، برادری، رنگ، نسل اور قومیت اور سرحد نہیں دیکھتا ہے۔ اس کے ساتھ ہی نریندر مودی نے وبا کے خلاف لڑائی میں عوام سے متحد ہونے کی اپیل کی ہے۔ وزیر اعظم کا یہ بیان اسلامی تعاون تنظیم کے اس بیان کے بعد آیا جس میں OIC نے بھارتی مسلمانوں کو وبا پھیلانے کا ذمہ دار قرار دینے کی ہندو نواز عناصر کی مبینہ مہم کی مذمت کی تھی۔ او آئی سی نے بھارتی حکومت سے مطالبہ کیا تھا کہ وہ عالمی انسانی حقوق کے قوانین کی پاسداری کرتے ہوئے مسلمانوں کے حقوق کا تحفظ کرے.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ واشنگٹن ہے اور کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام ہے. میں ہوں اسد حسن اور اس وقت ہمارے ساتھ موجود ہیں وزیر صحت سندھ عذرا افضل پچیہو صاحبہ. اور سندھ کے اندر آپ کو معلوم ہے کہ چیف منسٹر سندھ ان کی کافی تعریف کی گئی ہے، خاص طور پہ کرونا سے پہلے جب یہ وبا پاکستان کے اندر پھیل رہی تھی جو انیشیٹو لیے گئے. اور ڈاکٹر عذرا افضل چونکہ وزیر صحت بھی ہیں تو اس وقت ہم تازہ ترین صورتحال ان سے جانیں گے اور یہ بھی معلوم کریں گے کہ سندھ کے اندر فیسلٹیز کیا ہیں، پیشنٹس کے علاج اور ایون احتیاط جو کہ ابھی بہت ضروری ہے اس ضمن میں کیا کیا جا رہا ہے. ڈاکٹر عذرا بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا ہے. جی ڈاکٹر صاحب، آپ بتائیے گا سندھ میں کرونا وائرس اس کو کیسے ڈیل کیا جا رہا ہے، اس کو کیسے ہینڈل کیا جا رہا ہے؟
دیکھیں، ایک تو ہمیں جب سے شروع ہوا ہے 26 کو ہمارا فرسٹ کیس آیا تھا، 26 آف فیبروری فرسٹ کیس آیا تھا کرونا وائرس کراچی سے، اور ایک جو ہے اسلام آباد میں کیس رپورٹ ہوا تھا اسی دن. اس کے بعد سے 27th onwards ہم نے جو ہے 27 سے ہم نے جو ہے پہلی جو میٹنگ اور ایک پریس بریف بھی کی تھی. میٹنگ میں سب اسٹیک ہولڈرز، پرائیویٹ پبلک پارٹنرشپ والے، ہمارے لوگ جو پرائیویٹ سیکٹر میں ہیلتھ پروفیشنلز ہیں ان کو بھی مدعو کیا تھا. اور اس میں بیٹھ کے یہ ڈیسیشن آیا تھا کہ دا فرسٹ تھنگ دیٹ وی ہیو ٹو ڈو، جو پہلی ہمیں لاک ڈاؤن کرنا ہے، وہ ہمیں اپنے اسکولس، کالجز اور یونیورسٹیز، کیونکہ ہمیں ڈر تھا کہ یہ جو ہے بچے گھروں میں، کیونکہ یہ کیسز آ رہے تھے، جو کیس آیا تھا وہ اس وجہ سے آیا تھا کہ وہاں باہر سے بیرونی ملک سے ہمارے ہاں آئے تھے لوگ. تو ہمیں پریشانی تھی کہ بیرونی ملک سے یہ وائرس جو ہے ہمارے ملک میں آ جائے گا. اور اس وجہ سے پھر بہتر یہ تھا کہ جو بہت ہی سینسیٹیو ایریا ہے ہمارا، اسکولز اور کالجز اور یونیورسٹی، جہاں سے یہ پھیل سکتا ہے بچوں میں، وہاں ہم کوشش کر کے اسے بند کر دیں. دو آئی نو دا انسیڈنٹ بچوں میں کم ہی ہے وائرس کا، لیکن ہمیں پہلے اپنے جو ہے ینگر جنریشن کی پروٹیکشن لازمی تھی. اس کے بعد بالتدریج ہم نے جو ہے جو کراؤڈڈ ایریاز ہیں جیسے شاپنگ مالز ہیں، سنیماز ہیں، پارکس ہیں، ان چیزوں کو بند کرنا شروع کر دیا. اور پھر ہم شاپنگ مالز کے بعد ہم انڈیویجول شاپس پہ بھی ہم نے وہ لاک ڈاؤن کیا. اس کے علاوہ جو ہے پھر انڈسٹریز پہ بھی. جیسے ہی سندھ نے یہ اسٹیپس لیے کوئی 13th مارچ کے قریب، تو دوسرے صوبے جو تھے ان میں یہ نہیں ہو رہا تھا، لیکن سندھ کو دیکھا آئی تھنک ان کے اوپر بھی پریشر میڈیا کا اور لوگوں کا پڑنے لگا. اس وجہ سے انہوں نے بھی پھر فیصلہ کیا کہ لاک ڈاؤن ہوگا. فیڈرل گورنمنٹ، افسوس سے کہنا پڑتا ہے کہ وہ اس وقت تیار نہیں تھی اس کے لیے، لاک ڈاؤن کے لیے. دے ور ویٹنگ کہ فرسٹ کوئی ڈیتھ ہو جائے، پھر اس کے بعد ہم شروع کریں لاک ڈاؤن. ہمارا کہنا یہ تھا کہ اٹ ول بی ٹو لیٹ، دا ارلیئر دا بیٹر. تو ہم اس وجہ سے لاک ڈاؤن کی طرف گئے. ابھی بھی ہمارا پرو ایکٹیولی لاک ڈاؤن تو ہے، لیکن مسئلہ یہ ہوتا ہے کہ کیونکہ ڈفرینٹ قسم کے جو ہے فیڈرل سے ڈفرینٹ سگنلز ملتے ہیں، اس وجہ سے تھوڑا سا جو ہے لوگوں میں بھی یہ پریشانی ہوتی ہے کہ وہ سمجھ نہیں پاتے کیا کریں. وہ سمجھتے ہیں کہ شاید ہم کچھ زیادہ ہی اسٹرکٹ ہو رہے ہیں، زیادہ ہی سختی کر رہے ہیں، اور فیڈرل گورنمنٹ کچھ لچک دکھا رہی ہے، تو اس وجہ سے تھوڑا سا مشکل ہو جاتا ہے.
بٹ یہ انفارچونیٹ ہے کہ وفاق اور صوبوں کے درمیان اس میں زیادہ ہم دیکھ سکتے ہیں کہ ایک پیج پہ نہیں ہے اور ڈفرینسز ہیں. لیکن ڈاکٹر صاحب یہ بتائیے گا کہ جب سہولتوں کی بات ہو، ٹیسٹنگ کٹس کی بات ہو، یہ کتنی ہے استعداد سندھ کے پاس؟ کتنے لوگوں کو اب تک ٹیسٹ کیا گیا ہے اور ان میں سے کتنے پازیٹیو آ چکے ہیں؟ جو فگر جنرلی ہمارے سامنے ہیں وہ تو ہمیں بتایا جاتا ہے کہ سندھ میں 2760 کے قریب ہے، لیکن آپ ہمیں خود بتائیے کہ کتنے لوگوں کو ٹیسٹ کیا گیا ہے اور کتنے پازیٹیو ہیں؟
جی، اتنے ہی لوگوں کو ٹیسٹ کیا گیا ہے. 2760 के करीब, और ये नहीं 26,000 के करीब हमने टेस्ट किए हैं, और 2760 जो है वो पॉजिटिव हैं हमारे,
ठीक है।
तो ये जो है, ये फिगर्स जो है ज्यादा नहीं है, क्योंकि शुरू शुरू में हमें भी दिक्कत हो रही थी कि हम किट्स जो है मौसूल नहीं कर पा रहे थे फ्रॉम द इंटरनेशनल मार्केट्स। ग्लोबल मार्केट्स में जो है प्रेशर बहुत है प्रोक्योरमेंट के ऊपर, और ये चीजें उसमें शॉर्टेजेस आ रही थी, तो इस वजह से हम प्रोक्योर नहीं कर पा रहे थे। अभी हमारे पास कोई 1,00,000 के करीब है, और हमें 1.5 लाख और हम जा रहे हैं प्रोक्योरमेंट पे, लेकिन ये भी मैं समझती हूँ कम है, कि अगर हमें जो नॉर्मल जो हम देख रहे थे ग्लोबल प्रैक्टिसेस, जिसमें लॉकडाउन, मास स्क्रीनिंग, उसके बाद जो है क्वारंटीनिंग, क्वारंटाइन करना उनछो जो लोग पॉजिटिव आते हैं, ये हम कर नहीं पा रहे हैं, क्योंकि हमारे मास स्क्रीनिंग उसमें से एक हिस्सा जो मास स्क्रीनिंग का है वो मिसिंग है। हम जो पॉजिटिव केसेस हैं उनको हम कुछ को होम आइसोलेशन कर रखते हैं, जिसमें आपको 820 अभी मौजूदा सूरत हाल में 820 हमारे होम आइसोलेशन में हैं लोग जो पॉजिटिव हैं, और कोई 304 जो हैं वो जो है हॉस्पिटल्स में हैं, और 361 जो हैं वो आइसोलेशन सेंटर्स जो हमने मजीद बनाए हुए हैं, जिसमें एसिम्टोमेटिक और थोड़े माइल्ड सिम्टम्स के लोगों को रखा हुआ है।
तो डॉक्टर साहब ये बताइएगा कि
जो
एक्सट्रीमली क्रिटिकल कंडीशन में जाते हैं पेशेंट, आईसीयू में जाते हैं, वहाँ पे जरूरत पड़ जाती है वेंटिलेटर्स वगैरह की, तो सिंध में वेंटिलेटर्स की अवेलेबिलिटी कितनी है इस वक्त?
देखिए अभी 400 के करीब हमारे पास कोविड के लिए सिर्फ वेंटिलेटर्स मौजूद हैं, और ये जो है हम बढ़ाना चाह रहे हैं। 268 वेंटिलेटर्स की हमने प्रोक्योरमेंट के लिए ऑर्डर्स दिए हुए हैं, इस हफ्ते में वो आस्ते आस्ते हम वो आने शुरू हो जाएंगे, इस हफ्ते के एंड तक जो है कुछ उम्मीद है कि ये इनमें से कुछ मिल जाएंगे, अवेलेबल हो जाएंगे हमें। तो ये कोई 668 के करीब हम चाह रहे हैं कि अपने इसकी कैपेसिटी कर दें, लेकिन अब प्रॉब्लम ये है कि ये जो है हमें ये मिल जाए, जब तब हाथ में हो तो हम बात करें ऑब्वियसली। तो अभी तो मौजूदा सूरत हाल तो कुछ इस तरह नहीं है, हमने जो हमारे पास नॉन यूटिलाइज वेंट्स थे जो डिफरेंट हॉस्पिटल्स जो ऑपरेशनल नहीं हुई थी वहां से उठा के हमने कोविड के लिए डाल दिया, और जो कुछ जो थे नॉन फंक्शनल थे क्योंकि खराबी हो गई थी उनको हमने रिपेयर करके डाल दिया। तो दीज आर द वेंट्स दैट वी हैव नाउ अवेलेबल।
सही। अच्छा डॉक्टर साहब ये बताइएगा, डॉक्टर अफजल हमारे साथ हैं, सामिन आप जानते हैं वजीरे सेहत सिंध की, एक तो खैर पॉलिटिक्स तो होती है लेकिन बाहिसियत वजीर सेहत और अब माशाल्लाह बहुत लर्नेड हैं, आप वफाक से क्या एक्सपेक्ट करती हैं कि किस तरह आपको फैसिलिटेट किया जाए?
देखिए वफाक से हम कह रहे थे और उन्होंने कुछ किया भी है, ऐसा नहीं कि उन्होंने कुछ नहीं किया। पीसीआर हम मशीन के लिए कह रहे थे, उन्होंने कुछ मुहैया किए हैं हमें, और 2 के करीब उन्होंने भिजवाई है उनके एनडीएमए ने प्रोक्योर करके। हम उनसे कह रहे थे कि किट्स हमें अवेलेबल करके दें, उन्होंने 50,000 के करीब कोई किट्स हमें दिए हैं। मसला ये है जब प्रोक्योरमेंट का आता है और ये कुछ ये बिल्कुल ही ना होने के बराबर प्रोक्योरमेंट है। हम चाह रहे थे कि व्यापार जो है पेश रहती और ये इंटरनेशनली ग्लोबली अपना जो डिफरेंट कंट्रीज हैं उनसे निगोशिएट करके हमारे लिए कुछ प्रोविंसेस के लिए और अपने लिए वफाक सेंट्रल फेडरल के लिए भी कुछ और जो है जो चीजें हैं दरकार हैं उन्हें मुहैया करती। लेकिन जो है ऑब्वियसली इसमें उनको फॉरेन जो एम्बेसी हैं जो बाहर हमारे कंसुलेट्स हैं उनको इन्वॉल्व करना जरूरी था, और यहाँ जो फॉरेन एम्बेसीज हैं उनके एम्बेसडर्स को और उनके जो है पर्सनल को इन्वॉल्व करके वो कुछ करती इंटरनेशनल सिनारियो में, लेकिन उन्होंने कुछ खास नहीं किया इस जमन में। मुझे बहुत अफसोस होता है कि अगर प्रोएक्टिवली अगर वो शुरू से ही इसमें कर लेते तो उम्मीद है कि कुछ और मजीद हमारी जो है प्रोक्योरमेंट प्रोसेस जो है वो ज्यादा स्ट्रेंथन हो जाता। इसके अलावा आई थिंक पॉलिसी मेकिंग में एक और चीज जो मैं रह गई मेरे से, पॉलिसी मेकिंग में इट्स वेरी एसेंशियल के टॉप से बॉटम तक एक ही पॉलिसी मिले, और पॉलिसी में जो है प्रोएक्टिवली लॉकडाउन पे किस तरीके का लॉकडाउन होगा इस पे इन्हें इन्होंने पॉलिसी बनानी चाहिए थी जो हम नहीं देख रहे. जो प्रोविंसेस जब प्रोविंसेस ने पुश किया तब जाके फेडरल गवर्नमेंट इस पेज पे आई कि हमें लॉकडाउन करना है.
तो अभी ये जो प्राइम मिनिस्टर साहब पार्शली लॉकडाउन को ख़त्म किया जा रहा है शहरियों से, अगरचे वो कह रहे हैं कि आप घरों में बैठे हैं लेकिन इंडस्ट्री खुल रही है, इवन मास्क के लिए मसाजिद के लिए एक प्रोटोकॉल के साथ उनको खोला जा रहा है, इस पे आपकी राय क्या है? इससे कोरोना के फैलने का ख़तरा होगा क्योंकि ऐसे मुशायदा में भी चीज़ें आई हैं कि जहाँ पर कोरोना कंट्रोल हुआ है वहाँ पर दोबारा भी उसका फैलाव हुआ है और उन्हीं लोगों में भी हुआ है. सेम पेशेंट जो रिकवर कर गए थे वो भी दोबारा उसका शिकार हुए हैं. सो आपकी असेसमेंट इस बारे में क्या है?
देखिए फ्रेंकली स्पीकिंग मैं तो स्ट्रिक्ट लॉकडाउन के फेवर में हूँ. मैं इसी वजह से एज अ हेल्थ पर्सनल मैं समझती हूँ कि हमें इसमें जल्दबाजी नहीं करनी चाहिए. अनफॉर्चुनेटली हमारा ये जो है जो मंत्रा रहा है कि जी इससे जो है बेरोजगारी बढ़ेगी और लोग भूखे मर जाएंगे, ये जरा जो है कॉन्ट्रा प्रोडक्टिव है. आपने देखा कि फेडरल गवर्नमेंट ने 12,000 के करीब रुपए तकसीम करने किए लोगों में. दैट वाज आल्सो कॉन्ट्रा इंडिकेटेड टू द फैक्ट दैट अगर आप एक जगह लोगों को जमा करके पैसे दे रहे होंगे या राशन भी दे रहे होंगे तो आप क्रिएट कर रहे हैं एनवायरनमेंट फॉर कोविड ट्रांसमिशन. और हम यही कहते रहे कि या तो कोई और सिस्टम करें जहाँ जो है घर तक ये पहुंच जाए चीजें. राशन भी हम लोगों ने जो प्रोविंशियल गवर्नमेंट ने किया वो घर में रात के अंधेरे में हमने बांटा है और रात के अंधेरे में घर घर जाके वो तकसीम किया गया है राशन. लेकिन पैसे जो है बिकॉज वो एक सेंट्रल पॉइंट में उन्होंने एक ही बैंक को इन्वॉल्व किया था, वो उन्होंने कुछ सेंटर्स बनाए तो वहां बहुत भीड़ लग गई जब ये पैसे तकसीम हुए. इससे अनफॉर्चुनेटली ये भी होता है कि जब आप इस तरह के भीड़ लगाते हैं तो फिर हाउ कैन यू टेल मस्जिद के इमाम को कि आप अपने यहाँ भीड़ ना लगाएं. तो वो कह रहे हैं पैसों के लिए तो आप जो है लोग मिल सकते हैं लेकिन दुआ और नमाज के लिए अल्लाह के सामने जो है झुकने के लिए आप लोगों को नहीं करते. इसलिए भी ये कॉन्ट्राडिक्टरी जो स्टेटमेंट आती है जब एक अमल होता है तो उससे आपका आपकी पॉलिसीज पे बड़ा बुरा असर पड़ता है.
तो सिंध कब तक लॉकडाउन रखना चाहता है सिंध की इंतजामिया, सिंध के चीफ मिनिस्टर?
देखिए अगर जब तक हमारे पर भी प्रेशर पड़ता है इंडस्ट्रियलिस्ट का कि अगर वफाक कह रहा है कि कंस्ट्रक्शन इंडस्ट्रीज को खोल दिया जाए तो प्रोविंसेस किस तरह बंद कर सकती हैं, फिर प्रोविंसेस को मजबूरन खोलना पड़ता है. और यही वजह है हम चाह रहे थे कि अगर लॉकडाउन को थोड़ा सा और एक्सटेंड कर दिया जाता और क्योंकि हम एक्सपेक्ट कर रहे हैं कि मार्च मई की आखिर तक हमें जो है एक और स्पाइक मिलेगा जब नंबर्स बढ़ जाएंगे. तो हम चाह रहे हैं कि ये जो है इसको जो हमारी लोकल ट्रांसमिशन है उसको सप्रेस करने का एक ही तरीका है और वो यही तरीका है कि हम लॉकडाउन को सख्त से सख्त करें. अनफॉर्चुनेटली ये नहीं हो पा रहा.
अच्छा डॉक्टर अज़रा अफजल, आखिरी बात और लाइटर नोट पे, वैसे तो ये बड़े ऑनर की बात है कि पाकिस्तान के जो दो बड़े सूबे हैं वहाँ पे आजकल हेल्थ अगर बड़ा चैलेंज है तो उसकी जो लीडरशिप है वो ख़वातीन के पास है, दोनों बहुत प्रोफेशनल हैं. मेरी ज़ाती राय में पहले दे देता हूँ, मैं दोनों से बात करने का मुझे मौका मिला है. मैं डॉक्टर यास्मीन राशिद की बात कर रहा हूँ और डॉक्टर अज़रा अफजल की यानी आपकी बात कर रहा हूँ. सो दोनों बहुत लर्नड और अपने काम में बहुत प्रोफेशनल और कमिटेड साउंड हुई हैं. लेकिन आजकल सोशल मीडिया पे बहुत मवाजना होता है आपका, तो आपकी अपनी ओपिनियन इस बारे में क्या है? वैसे तो ये अच्छी बात है कि एक पॉजिटिव एक कहना चाहिए कंपटीशन, एक मुकाबला है, मुकाबले की फिजा है, लेकिन ये असबात में और मुस्बत चीज़ है जिस तरह का नज़र आ रहा है इसमें सिंध में, पंजाब में, वफाक में और बाकी सूबों में. लेकिन अगर मवाजना किया जाए डॉक्टर अज़रा अफजल का और डॉक्टर यास्मीन राशिद का तो किसको कहाँ रेट करेंगी आप?
देखें पहले तो मैं अपने आप को कंपेयर नहीं करती किसी से. डिफरेंट सर्कमस्टेंसेज में हम दोनों काम कर रहे हैं, वो बहुत भी उनके चैलेंजेस कुछ डिफरेंट हैं, मेरे चैलेंजेस कुछ डिफरेंट हैं. हम दोनों कोशिश कर रहे हैं, मैं समझती हूँ हद दर्जा कोशिश कर रहे हैं कि हम जो हैं पूरे जो हमें नापा तोला जाएगा जब ये कोविड का ख़त्म होगा, अल्लाह करेगा ये इंशाल्लाह ख़त्म भी होगा, तो हमें अपनी कारकर्दगी पर तोला जाएगा, ना कि हम कितने हद तक सोशल मीडिया या इन जो जो इलेक्ट्रॉनिक मीडिया है उसके हद तक हम वहाँ अपने आप को पेश कर रहे हों, क्योंकि मैं समझती हूँ कि हमारी कारकर्दगी को हमें जजमेंट उस कारकर्दगी पर देनी चाहिए और दूसरी चीजों पर नहीं। मैं ना कॉम्पिटिशन में हूँ यास्मीन राशिद से, ना मैं अपने आप को समझती हूँ कि मैं इतनी काबिल हूँ कि मैं किसी के साथ कम्पीट करूँ। मैं अपने तहीं जितना काम कर सकती हूँ, जितना मैं मेरी सोच है, जितनी मेरी हिम्मत है, मैं उस हद तक काम कर रही हूँ। और मुझे सिर्फ फख्र इस बात का है कि मेरी पूरी जो है हमारी कैबिनेट, जो हमारी प्रोविंशियल एडमिनिस्ट्रेशन है और हमारे जो हेल्थ के पर्सनल हैं, वो सब मुझे सपोर्ट कर रहे हैं। टीम वर्क के बगैर ये काम मुमकिन ही नहीं है। आई थिंक टीम वर्क इज वेरी वेरी नेसेसरी और वो ही है हमारी जो है गवर्नमेंट, पीपल्स पार्टी की गवर्नमेंट और हमारी ब्यूरोक्रेसी और हेल्थ के जो लोग हैं वो सब जो है बहुत मेहनत से काम कर रहे हैं। और मैं उन्हें खराज तहसीन भी देना चाहती हूँ अपनी हेल्थ प्रोफेशनल्स को, क्योंकि वो बहुत स्ट्रेन सर्कमस्टेंसेस में काम कर रहे हैं।
डॉक्टर अजरा, लेकिन आपकी ओपिनियन के पंजाब में और खासतौर पर सेहत के शोबे में डॉक्टर यास्मीन राशिद की क्यादत में कैसा काम हो रहा है, आपकी ऑब्जर्वेशन तो होगी, इंटरेक्शन भी होगा किसी लेवल पे।
ऑब्जर्वेशन ये है कि मुझे वो जब नंबर्स देते हैं तो उनके यहाँ मुझे तश्वीश ये होती है कि उनके जो कम्युनिटी जो है स्प्रेड है जो जो कि हम कह रहे हैं कि हमारी बहुत ज्यादा है सिंध में, उनके लोकल ट्रांसमिशन के बारे में, जो कम्युनिटी स्प्रेड है लोकल ट्रांसमिशन है वो ऑपोजिट टू द सिंध प्रोविंस का और पंजाब का ऑपोजिट चल रहा है। हम कह रहे हैं हमारी लोकल ट्रांसमिशन 1500 के करीब है, 1575 to be exact, और वो कह रहे हैं कि उनकी जो है 152 है। मुझे ये नहीं समझ में आता कि इनिशियल स्प्रेड जो कॉन्टैक्ट स्प्रेड है वो हमारा 69 है और हमारा जो लोकल ट्रांसमिशन है 1575 है और पंजाब का जो है 1328 इम्पोर्टेड है और 152 वो कह रहे हैं कि लोकल ट्रांसमिशन है। मैं पंजाब में लोकल ट्रांसमिशन मैं समझती हूँ ज्यादा होगी, ये मुझे समझ में नहीं आते फिगर्स थोड़े। बहरहाल ये पंजाब को डिसाइड करना चाहिए कि वो किस तरीके से अपने फिगर्स प्रेजेंट करते हैं। जी
बहुत शुक्रिया डॉक्टर अजरा अफजल पीछे हो वजीर सेहत सिंध, आपने वॉइस अमेरिका से बात की, आपका बहुत शुक्रिया।
थैंक यू जी, थैंक यू।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन। कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम है और जैसा कि हम बार बार ये कहते हैं कि कोरोना ने जिंदगी के हर शोबे को मुतासर किया है, मईशत ऐसा है जो मैं कहता हूँ इंसानी जिंदगी से भी ज़्यादा जिस चीज़ को वो मुतासर कर रही है वो मईशत है और मईशत का ताल्लुक इंसानी ज़िंदगी पर सबसे ज़्यादा है। और मईशत में फिर हम बात करेंगे तो जो पेट्रोलियम है जिसके ऊपर पहिया चलता है, पेट्रोलियम प्राइसेस में बहुत कमी देखने में आई है इन दिनों में और एक बड़ा शॉक पेट्रोलियम प्राइसेस को लगा है जब अमेरिका में खाम तेल की कीमत बताया जाता है कि कम से कम कोई 40% के करीब गिर गई है और अब इसकी जो प्राइस है वो 11.3 अमरीकी डॉलर फी बैरल तक ये फरोख्त होने लगा है और ये बताया जा रहा है कि 20 वर्षों में ये कम तरीन सतह पे है। इससे पहले आपको मालूम है कि सऊदी अरब और रूस के दरमियान भी इस मामले पे कशीदगी रही और इसके बाद एक बड़ी कमी देखने में आई और अमेरिका में इस वक्त अगर गैस स्टेशन जहाँ पे कभी कतारें हुआ करती थी अगरचे वहाँ पे इक्का दुक्का कार है लेकिन गैस स्टेशन के ऊपर भी बहुत कम कीमत के ऊपर तकरीबन $1.70 का गैलन, बाज़ जगहों पे $2 का गैलन वो मिल रहा है। डॉक्टर अशफाक हसन साहब हमारे साथ मौजूद हैं, मुमताज़ इकोनॉमिस्ट हैं, किसी तारुफ के मुताज नहीं हैं। उनसे बात करते हैं कि तेल की ये गिरती हुई कीमतें इसके अंदर क्या पाकिस्तान जैसे मुल्कों के लिए मुस्बत चीज़ है, क्या मनफी चीज़ है और पाकिस्तान जैसे मुल्कों के लिए कितना मौका है कि उसको किसी भी शक्ल में स्टॉक कर सकते हैं या नहीं, और फिर ये कि जब ये तेल की कीमतें गिरी हैं तो पाकिस्तान में इसकी मैथ कैसे अप्लाई होगी, कीमतों को कैसे असरअंदाज होना चाहिए इसको। डॉक्टर साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है।
थैंक यू फॉर हैविंग मी।
जी डॉक्टर साहब बहुत कीमती
जी जी
जी फरमाइएगा, बहुत कम हो गई कीमतें, 20 साल में कम तरीन सतह पे ऑलमोस्ट आ गई हैं, तो कैसे ये इम्पैक्ट करेगी?
सही कह रहे हैं आप, बिल्कुल 20 साल में कम सतह पे आ गई है। ये غالباً 98 वगैरह में इस सतह पे आई थी और उसके बाद अब ये नीचे के में आ गया है। तो देखें जो भी नेट इम्पोर्टर हैं ऑयल के वो तो बेनिफिशरीज हैं, जैसे हम जैसे मुल्क पाकिस्तान, हमारे हम ज्यादातर तेल अब इम्पोर्ट करते हैं तो हमारा जो इम्पोर्ट का बिल होगा वो बहुत कम हो जाएगा। उसी हिसाब से तकरीबन हम 14-15 बिलियन डॉलर हमारा बिल हुआ करता था इम्पोर्ट का, वो गिर के अगर 3-4 बिलियन पे आ जाए तो आप सोचे कि कितना कितने ज्यादा हमें बेनिफिट मिल जाएंगे पाकिस्तान को। तो हमारा बैलेंस ऑफ पेमेंट का जो इशू है वो रिजॉल्व हो जाएगा उस लिहाज से। और मैं इसलिए कह रहा हूं कि हमारा जो इम्पोर्ट है ओवरऑल वो दुगना है एक्सपोर्ट के, आज भी दुगने से भी ज्यादा थोड़ा। तो अगर उसमें इम्पोर्ट में कमी आए और एक्सपोर्ट में अगर एक्सपोर्ट ना भी बढ़े, दुनिया के हालात जो हैं, हमारे जो मेजर मार्केट हैं वो भी मुश्किलात के शिकार हैं, तो शायद हमारा एक्सपोर्ट भी ना बढ़ सके। लेकिन ये है कि इम्पोर्ट के कम होने की वजह से, ड्रास्टिक कम होने की वजह से, हमारे बैलेंस ऑफ पेमेंट का जो एक इशू था जिसकी वजह से हम IMF में गए थे, तो उसमें काफी हमें ऑलरेडी हम एक तरीके से इस साल मेरे एक्सपेक्टेशन है कि हमारा करंट अकाउंट डेफिसिट जो है ये तकरीबन 3.5-4 बिलियन डॉलर के करीब आ जाएगा।
सही।
ये कहाँ था, ये तकरीबन 20 बिलियन डॉलर था, तो साल डेढ़ साल में हम कहाँ से कहाँ आ जाएंगे इस माली साल में, और अगले माली साल में भी यही कैफियत रही तो हो सकता है कि और भी करंट अकाउंट जो है डेफिसिट में ना भी हो, ये भी हो सकता है। तो इसलिए पाकिस्तान जैसे मुल्क को तो बेनिफिट है शॉर्ट टर्म में, लेकिन इसका इम्पैक्ट जो है हमारे रेमिटेंस वहीं पर पड़ेगा, क्योंकि जो तेल पैदा करने वाले ममालिक हैं वहां पर भी उनके बजट में उसका काफी हिट लग रहा है, उनके रेवेन्यूज बड़े सब्सटेंशियल अमाउंट में गिर जाएंगे, जिसकी वजह से उनके जितने तरक्याती प्रोग्राम थे ऑन गोइंग थे या नए उन्होंने कुछ अगर करने थे उसको पोस्टपोन कर देंगे वो। तो उसकी वजह से होता है कि हमारे जो वर्कर वहां गए हुए हैं
सही,
उनकी डिमांड हो जाएगी कम और उनको बाहर वापस भी भेज दिया जाएगा, जो अभी हो भी रहा है इसी तरीके से। तो उसमें दिस विल इम्पैक्ट आवर रेमिटेंस ऑल्सो। तो लेकिन नेट नेट मैं ये कहूंगा कि हमें बेनिफिट हो सकता है। दूसरी चीज यह है कि तेल की कीमतें जो है हम थोड़ा पास ऑन करेंगे जब अपने आवाम को,
कंज्यूमर भी,
तो इससे को बेनिफिट होगा। इसका इन्फ्लेशन, डोमेस्टिक इन्फ्लेशन में भी कमी आएगी, हमें इंटरेस्ट रेट को कम करने में भी एक सहारा मिल जाएगा, तो गवर्नमेंट को इसमें से रेवेन्यू भी मिल जाएगा, क्योंकि किस दुनिया में कहीं पर भी 100% पास ऑन तो नहीं होता है, कुछ हुकूमत जो है अपने रेवेन्यू के लिए भी रख लेती है,
लोग ये भी कहते हैं कि इन हालात में जब कीमतें आलमी मंडी में कम हो जाएं तो उसको जखीरा कर लेना चाहिए, लेकिन अब पाकिस्तान जैसे मुल्कों के पास जखीरा करने की गुंजाइश भी नहीं है, तो क्या किया जा सकता है?
ये तो देखें, किसी ने सोचा नहीं था ये इस लिहाज से कि तेल की कीमतें यहाँ से यहाँ इतनी नीचे आ जाएंगे। कैपेसिटी हमारे यहाँ बस डिफरेंट प्रोडक्ट के डिफरेंट कैपेसिटी है, कहीं पर 17 दिन के हैं, कहीं पर 12 दिन के लिए है, कहीं 15 दिन के लिए स्टॉक हम रख सकते हैं, लेकिन हमने कभी इसको रिजर्वायर को इस तरीके से बढ़ाया नहीं कि मतलब ये है कि कभी ऐसा मौका नहीं होता है कि इतने इतने तेल की कीमतें गिर जाए और हम खरीद लें। खरीदने के लिए भी डॉलर चाहिए और इस वक्त पाकिस्तान के पास डॉलर भी नहीं है, तो अगर ये बेनिफिट आ भी रहा है तो ऐसे टाइम पे आ रहा है कि हमारे पास डॉलर की कमी है।
सही।
वरना अगर डॉलर होता तो लोग खरीद के रख लेते हैं, लेकिन पैसे की भी कमी है हमारे पास में। तो एक और भी तरीका हो सकता है कि अगर इसको हेज किया जाए। एक जमाने में जब मैं मिनिस्ट्री ऑफ फाइनेंस में था तो ये प्रोसेस शुरू करने की कोशिश की थी, लेकिन ये है कि लोगों ने मुझे मशवरा ये दिया खासकर ये फाइनेंशियल वर्ल्ड के लोगों ने कि देखिए इसमें रिस्क है, क्योंकि आप एक रिस्क ले रहे हैं कि तेल की कीमतें जो है इसी सतह पे रहेंगी और आगे जाके ये बढ़ भी सकता है, कुछ मजीद भी कम हो सकते हैं, कोई किसी डायरेक्शन में भी जा सकता है।
सही,
तो अगर आपको इससे फायदा हो जाए तो nobody will give you a pat. लेकिन अगर खुदा ना करे कि आपने तो एक व्यू लिया है, अगर व्यू सही नहीं आया आपका और आपको आपकी कीमतें बढ़ गई तेल की और आपको नुकसान हो गया, तो ये नैप का केस बन जाएगा सीधे सीधे।
जी तो काफी न्यूज़ के अंदर भी आपने पेश किए हैं
कैबिनेट के लेवल पे। तो मैं यही सजेस्ट करूंगा कि प्राइम मिनिस्टर को चाहिए कि जरा इस पे ब्रीफिंग वगैरह ले फाइनेंशियल वर्ल्ड से कि क्या हमें करना चाहिए, और अगर कैबिनेट के लेवल पर फैसला हो तो फिर इशू इतना नहीं होगा कि अगर व्यू उलट भी हो जाए। तो भाई कैबिनेट का एक ओपिनियन था, उन्होंने व्यू लिया था ये।
एग्जैक्टली। सो डॉक्टर शफाक हसन साहब, अब अमूमी जो इसके कहना चाहिए कि कोविड 19 के स्पेशल कोरोना के सबब जो दुनिया भर की मईशत मुतासर हुई है, पाकिस्तान के ऊपर अब नज़र डालें, ऑलरेडी दबाव था उसके ऊपर, अब एक तरफ लोगों को जिंदा रखने के लिए उनके लिए चूँकि पॉवर्टी लाइन से बहुत नीचे हैं इमदाद देना पड़ रही है, स्टॉक मार्केट्स का हाल आपके सामने, स्मॉल बिजनेसेस उनको अमेरिका में तो हम देखते हैं कि उनको स्टिमुलस पैकेजेस उनके लिए आ गए हैं, पाकिस्तान जैसा मुल्क अपने वसाइल के अंदर रहते हुए अपने लोगों को और अपने बिजनेसेस को कैसे सहारा दे सकता है इन हालात में?
देखिए मैं ये कहूंगा कि जो भी हमारे जो इकोनॉमी की सूरत हाल है, इस सूरत हाल को सामने रखते हुए मैं ये कहूंगा कि हुकूमत ने लोगों की एक्सपेक्टेशन से ज्यादा ही रिलीफ का ऐलान किया है, और इसमें जो सबसे बेहतरीन और डायरेक्ट जिसका इम्पैक्ट पड़ रहा है वो है ये एहसास प्रोग्राम के तहत जो 12,000 लोगों को कैश के शक्ल में दी जा रही है। ये एक बड़ा मेजर मैं समझता हूँ कि रिलीफ है उन लोगों के लिए जो इस वक्त उनके पास कुछ भी नहीं था, उसके हाथ में 12,000 रुपये आ जाना, और ये तकरीबन 12 मिलियन 1,20,00,000 खानदानों को मिल रहा है। ये तो ये एक मेरे नजदीक ये बहुत जबरदस्त इकदाम था, गवर्नमेंट का बहुत सक्सेसफुल तरीके से चल रहा है। अभी तक कहीं पर जगह से कई शिकायतें नहीं आई हैं। इसके अलावा भी गवर्नमेंट ने कंस्ट्रक्शन इंडस्ट्री को बहुत मुराद दी है, और इसकी वजह यह है कि कंस्ट्रक्शन इंडस्ट्री बड़े लेबर इंटेंसिव इंडस्ट्री है, इसमें हर तरह के जॉब्स क्रिएट होते हैं। एक अनस्किल्ड जो वर्कर से लेकर आपको कारपेंटर की जरूरत होगी, मेसन की जरूरत होती है, इलेक्ट्रिकल इंजीनियर की जरूरत होती है, हर तरह के लोगों के यहाँ इसमें जॉब मिल सकते हैं कंस्ट्रक्शन पे। तो गवर्नमेंट ने जो हमारे एसोसिएशन है बिल्डर्स वालों की, उनकी एक्सपेक्टेशन से ज्यादा उनको बेनिफिट पहुंचाया, जिसकी वजह से आई एम श्योर के अभी थोड़ा सा स्लो स्टार्ट होगा, लेकिन यह है कि ये दिस विल प्ले ए मेजर रोल इन क्रिएटिंग जॉब्स फॉर ऑल काइंड्स ऑफ पीपल। तो इसलिए ये भी एक अच्छा इकदाम है, कुछ एक्सपोर्टर को बेनिफिट पहुंचाने की कोशिश की जा रही है। तो गवर्नमेंट ने डिफरेंट सतह पे लोगों को प्रोटेक्ट करने के लिए, जॉब के क्रिएशन के लिए भी इकदाम किए हैं, जो अब तक तो ठीक चल रहा है।
सही। सो अब जनरली सर, अब अक़वामे मुत्तहिदा और उसके साथ साथ जो है IMF जैसे इदारे ये कहते हैं कि ग्रेट डिप्रेशन के बाद दुनिया की जो मईशत है उसको सबसे बड़ा धचका पहुंचा है, तो इसके असरात के सूरत में कब तक रहेंगे?
देखिए इसमें कोई शक नहीं है कि 1930s का जो ग्रेट डिप्रेशन था उससे कहीं ज्यादा इसके इम्पैक्ट ऑलरेडी पड़ चुके हैं। अमेरिका में उस जमाने में बेरोजगारी तकरीबन 20-25% थी, अभी तो कह रहे हैं कि तकरीबन 30-35% लोग बेरोजगार हो जाएंगे US में, तो उसको भी सरपास कर दिया है। तो ये इसमें इसके जो एडवर्स इम्पैक्ट है वो वाकई ग्रेट डिप्रेशन ऑफ 1930s से ज्यादा है। लेकिन ये था कि ग्रेट डिप्रेशन जो था ये तकरीबन پانچ سے چھ سال چل رہا تھا, یہ غالباً پانچ سے چھ سال تو نہیں چلے گا, ہم ریکور کر جائیں گے. میرا اپنا خیال ہے کہ ایک سے ڈیڑھ سال لگے گا
صحیح
دنیا کی معیشت کو آہستہ آہستہ اپنے پرانے اس پہ آنے کے لیے, لیکن یہ اس کی جو انٹینسٹی اتنی ہے کہ ان اے شارٹ ٹرم اٹ ول ہیو اے میجر امپیکٹ آن ورلڈ اکانومی, جس میں کہا جا رہا ہے کہ دنیا کی اکانومی بھی تقریباً جہاں پر 2.9% پوزیٹو گروتھ کی باتیں ہو رہی تھی اب وہ 3% نیگیٹو گروتھ کی باتیں ہو رہی ہیں. تو لیٹ اس سی, ابھی تو یہ آج کے منظر کو سامنے رکھ کے آئی ایم ایف نے یہی فورکاسٹ کیا ہے, ہو سکتا ہے کہ اس میں تھوڑی کمی بھی آ جائے, اور میں سمجھتا ہوں کہ ایک سے ڈیڑھ سال کے لگے گا بیک ٹو دی پری کرونا پیریڈ میں جو صورتحال تھی اس وقت تک پہنچنے میں,
اور یہ اتنا ہی وقت پاکستان کو بھی لگے گا پری کرونا سچویشن تک پہنچنے میں, یا پاکستان جیسے ملکوں کے لیے یہ اپرچونٹی بھی ہو سکتی ہے کہ اس بحران سے کچھ گین کریں؟
دیکھیں پاکستان اس کو ڈیپینڈ کرتا ہے کہ کسی ملک کی اکانومی دنیا کے ساتھ کتنی زیادہ انٹیگریٹڈ ہے, اور وہ میجر کیا جاتا ہے ٹریڈ ٹو جی ڈی پی ریشو کے ساتھ میں. تو پاکستان اتنا زیادہ ڈیپینڈنٹ نہیں ہے اور لنک نہیں ہے دنیا کی اکانومی سے,
صحیح.
تو اس لیے جتنا کم آپ کے لنکیجز ہوں گے اتنا کم آپ پہ اس کے اثرات پڑیں گے, لیکن اثرات تو ضرور پڑیں گے, پاکستان میں بھی پڑیں گے. میرا اپنا ذاتی خیال ہے کہ اس مالی سال میں جو ہماری اکنامک گروتھ ہے یہ تقریباً 2.5% کے درمیان میں کہیں ہوگا. میں ٹوٹلی ڈس اگری کرتا ہوں ورلڈ بینک کے فورکاسٹ سے اور آئی ایم ایف کے فورکاسٹ سے. ورلڈ بینک نے کہا کہ نیگیٹو 2.2% ہوگا, یعنی ہماری جی ڈی پی سائز کانٹریکٹ کر جائے گی. آئی ایم ایف نے کہا کہ نیگیٹو 1.5 ہوگا. میرے خیال میں ان کو شاید اس کا علم نہیں ہے کہ ہم اپنے جی ڈی پی کو میجر کیسے کرتے ہیں. ہم نے زندگی کا بہت عرصہ گزارا ہے یہی کام کرتے ہوئے, تو اس لیے میں میرے نزدیک جو ہے یہ 2-2.5% گروتھ ہوگا, لیکن اتنی تعداد میں ہماری آبادی بھی بڑھ رہی ہے تو فی کس آمدنی ہو سکتا ہے کہ اس میں کچھ نیگیٹو بھی ہو جائے, آمدنی کم ہو جائے فی کس, یا کوئی اس میں گروتھ بھی نہ آئے.
لیکن سر
اگلے پانچ سال کے لیے ہمیں چاہیے کہ ابھی جو اقدامات جو ابھی حکومت نے لیے ہیں, انٹرسٹ ریٹ کو مزید کم کرنے کی ضرورت ہے. میں سمجھتا ہوں کہ جولائی تک ہمیں اس کو 5% کے قریب, 5-5.5% پہ لے کے جانا چاہیے, اور اسی طریقے سے جو کنسیشن وغیرہ میں ابھی مراد دی گئی ہیں اس کا امپیکٹ تھوڑا لیگ اس میں آئے گا, تو اگلے مالی سال میں ہو سکتا ہے کہ ہم 3-3.5% گروتھ کی طرف پہنچ جائیں, لیکن اس
میں
اس سال اس پہ پریشر رہے گا.
بہت شکریہ ڈاکٹر اشفاق حسن صاحب, ممتاز اکانومسٹ, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ تھے, آپ کا بہت شکریہ.
تھینک یو ویری مچ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور پروگرام کے اس حصے میں ہم بات کریں گے دنیا بھر میں تیل کی قیمتوں میں غیر معمولی کمی. حتیٰ کہ اگر ہم امریکی میڈیا اس وقت اگر اٹھا کے دیکھیں تو وہاں پہ ہمیں یہ بتایا جا رہا ہے, ہم ایک لے مین کی حیثیت سے جب بڑھتے ہیں, کہ آئل کی جو قیمتیں ہیں آئل اس حد تک کریش کر گئی ہیں کہ اس کی جو قیمت ہے وہ منفی میں چلے گی, دیٹ گوز انٹو نیگیٹو. سو ہم نے پہلے ڈاکٹر اشفاق حسن سے بات کی ہے کہ پاکستان میں بالخصوص اس کا کیا امپیکٹ ہے, لیکن امریکہ سے ڈاکٹر زبیر اقبال صاحب ہمارے ساتھ موجود ہیں, اور ان سے ہم جانیں گے کہ تیل کی قیمتوں میں, خاص طور پہ امریکہ کے اندر جو آئل پروڈیوسرز ہیں وہ جب تیل پروڈیوس کر رہے ہیں تو اس کے بعد اس کی قیمتیں اس حد تک کیوں گر رہی ہیں اور اس کا امپیکٹ کیسے ہو رہا ہے. ڈاکٹر زبیر اقبال صاحب, مڈل ایسٹ انسٹیٹیوٹ کے ساتھ آپ وابستہ, بہت شکریہ آپ کا, آپ نے ہم سے بات کی. ڈاکٹر صاحب, آئل انڈسٹری اور آئل کریش کیوں کر ہو رہا ہے؟
دیکھیے, آئل کریش کی بیسک وجہ تو یہی ہے کہ کیپیسٹی جو تھی وہ بہت زیادہ تھی پروڈکشن کیپیسٹی, لیکن ڈیمانڈ گر گئی ہے کیونکہ کرونا وائرس کی وجہ سے دنیا میں پروڈکشن کم ہو گئی ہے, اور اس کے ساتھ ساتھ کیونکہ انمپلائمنٹ بڑھتی جا رہی رہی ہے اور جی ڈی پی کم ہو رہی ہیں ہر طرح, تو اس کی وجہ سے آئل کی ڈیمانڈ جو ہے وہ کم ہو گئی. آپ کو معلوم ہے کہ جہاں تک آئل کی ڈیمانڈ کا معاملہ ہے, ہم جو اکانومسٹ کہتے ہیں کہ اس کی ڈیمانڈ ہوتی ہے بڑی انلاسٹک ہوتی ہے, مطلب یہ ہے کہ اگر تھوڑی سی بھی قیمت بڑھے تو اگر تھوڑی سی ڈیمانڈ کم ہو جائے تو قیمت بہت زیادہ گرتی ہے. تو اس وقت یہی ہوا ہے کہ حالانکہ ڈیمانڈ اتنی زیادہ نہیں گئی لیکن قیمت بہت زیادہ گر گئی ہے, اور اس کے ساتھ ساتھ جو سپلائرس ہیں خاص طور پہ سعودی عربیہ اور اس کے ساتھ روس اور اس کے ساتھ ساتھ یقیناً امریکہ میں جو شیئر پروڈیوسرز ہیں انہوں نے بھی پروڈکشن کو کم نہیں کیا بلکہ بڑھایا ہے کیونکہ وہ مارکیٹ شیئر کو بڑھانا چاہتے تھے. اس کی وجہ سے ایسے وقت پہ جب کہ ڈیمانڈ گر گئی تھی سپلائی بڑھ گئی, جس کی وجہ سے قیمتیں بہت ریپڈلی گری
اور پروڈیوسر جو ہیں ان کے پاس اسٹور کرنے کی ایکسیس نہیں رہی ہے, اسٹور کرنے کے لیے جگہ نہیں رہی ہے. تو ہم ایک لے مین کی حیثیت سے یہ سوال کرتے ہیں, تو وہ پھر پروڈیوس کیوں کر رہے ہیں, پروڈیوس کرنا کیوں ضروری ہے؟
دیکھیے اس کی دو وجوہات ہوتی ہیں. ٹیکنیکلی اسپیکنگ جو آپ چل رہے ہوتے ہیں وہ آپ ایک دم امیڈیٹلی بند نہیں کر سکتے, وہ گریجولی بند کیے جاتے ہیں ورنہ ان کو بڑا سخت ڈیمیج ہوتا ہے. اس لیے اگر ڈیمانڈ کم بھی ہو جائے تو سپلائی کی جو گروتھ ہے وہ تھوڑی دیر کے لیے قائم رہتی ہے اور آہستہ آہستہ کم کی جاتی ہے. اس کے ساتھ ساتھ یہ بھی ہے کہ کچھ پروڈیوسرز جو ہیں وہ یہ محسوس کرتے ہیں کہ یہ ٹیمپرریلی سپلائی گری ہے, ڈیمانڈ گری ہے تو یہ دوبارہ بڑھ جائے گی, تو اپنی پوزیشن مضبوط کرنے کے لیے اور گلوبل مارکیٹ میں اپنا شیئر بڑھانے کے لیے وہ پروڈکشن کو مینٹین کرتے ہیں یا ایکچولی بڑھا بھی دیتے ہیں, جو کہ سعودی عربیہ اور روس دونوں نے کیا. تو ایسی کنڈیشن میں کبھی کبھی ایسا معاملہ آ جاتا ہے جس کا ہم لوگ کہتے ہیں انورٹڈ کرو بنتی ہے, اور اس کی وجہ سے جو سپلائی ہے وہ کم ہونے کی وجہ بڑھ جاتی ہے اور قیمت بڑی ریپڈلی گرتی ہے. یہی اس وقت ہوا ہے دنیا کے آئل مارکیٹ میں. اور اس کے ساتھ یہ بھی دیکھنا ضروری ہے کہ یقیناً جو پروڈکشن ہوتی ہے اگر وہ نہ بکے تو اس کو اسٹاکس کر لیا جاتا ہے, اور اس وقت ہائی سیز پہ کئی ٹینکرز ہیں جنہیں بھر کے رکھا ہوا ہے, اور کئی ملکوں میں جو اسٹریٹجک ریزرو پائے جاتے ہیں ان میں بھی ان کو ایکسپینڈ کیا جا رہا ہے, لیکن اس میں وقت لگتا ہے.
اب اس میں ڈاکٹر زبیر اقبال صاحب, پاکستان جیسے ملک, میں نے ڈاکٹر اشفاق حسن سے پوچھا ہے, ان کے پاس یہ موقع ہوتا ہے کہ وہ میکسیمم سٹور کر سکیں یا ان کے پاس بھی کیپیسٹی نہیں ہوتی اس کو سٹور کرنے کی, کیونکہ 20 سال کی کم ترین سطح پہ ہے اس وقت تیل؟
جی دیکھیے, جہاں تک مجھے معلوم ہے پاکستان میں ریزروز کو سٹاک کرنے کی کیپیسٹی صرف 4 یا 5 دن کی ہے, اس سے زیادہ کی نہیں ہے. اس کی وجہ یہ ہے کہ ان کے لیے سپلائی چین جو ہے بڑی آٹومیٹک قسم کی سپلائی چین ہے, اور ان کو ہمیشہ مشکل یہ ہوتی تھی کہ کیا ایڈیکویٹ آئل آئے گا کہ نہیں, نہ کہ ان کے پاس ایکسیسو آئل آ جائے. تو اب پاکستان میں کچھ جگہیں ایسی ہیں جہاں پر آپ ریزرو کے طور پہ رکھ سکتے, ریزرو کو مینٹین کرنے پہ خرچ بہت ہوتا ہے, تو اس لیے ایکسپیکٹیشن یہی ہے کہ وہ ریزرو میں نہیں رکھیں گے.
اچھا, اس کے اوپر الگ سے خرچہ ہوتا ہے. اب یہ بتائیے گا کہ یہ آئل کرائسس جو ہیں یہ امریکہ کی معیشت پہ, دنیا کی معیشت پہ, اور پھر ترقی پذیر ملکوں پہ کیسے اثر انداز ہوں گے؟
دیکھیے بات یہ ہے کہ جو آئل کی قیمت گری ہے اس کی وجہ ڈیمانڈ کم ہونے کی وجہ ہے. اگر ڈیمانڈ نہیں بڑھتی تو پھر آئل کی قیمت نہ بڑھے گی نہ آئل پروڈکشن بڑھے گی, بلکہ وہ کم کی جائے گی. اب سوچنا یہ ہے کہ آیا آئل قیمت گرنے کی وجہ سے کیا بڑھ سکتی ہے کہ نہیں, لیکن پروڈکشن سے اسی شعبے میں بڑھتی ہے اگر ڈیمانڈ ہو. اب ڈیمانڈ نہیں ہے کیونکہ سب سے پرابلم جو سب ہو گئی یہ ہے کہ جو گلوبل ڈیمانڈ ہے وہ کم ہو رہی ہے, اور اس کی وجہ سے ایون اف آئل کی قیمت سستی ہو رہی ہے زیادہ آئل کی کھپت نہیں ہوگی.
صحیح, یہ وجہ ہے اس کی. بہت شکریہ ڈاکٹر زبیر اقبال صاحب, آپ نے ہمیں اور ہمارے سامعین کو سمجھایا کہ آئل کی قیمتیں کم ہونے کی وجوہات اب کیا ہیں, اور آئل کے جو پروڈیوسرز ہیں ان کے لیے کیا چیلنج ہے, معیشت پہ کیا اثرات ہیں. بہت شکریہ آپ کا سر.
اور اب اسی موضوع پہ نفیسہ حود بھائی کی رپورٹ.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے.
इस पते को याद रखिए www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और प्रोग्राम के इस हिस्से में सामिन हम बात करते हैं रज़ाइत के ऊपर। आजकल जब से आपने कोरोना से मुतालिक खबरें पढ़ी हैं, आपको एक जुमला ज़रूर सुनने को मिलता होगा कि जिन लोगों की कुव्वत मुदाफ़त कम है उन लोगों के लिए कोरोना वायरस जो है वो ज़्यादा ख़तरनाक हत्ता के मोहलिक साबित हो रहा है। सो ये कुव्वत मुदाफ़त क्या होती है और इसको कैसे बूस्ट किया जा सकता है, कौन सी ग़िज़ाएँ बिलखसूस ऐसी हैं जो कुव्वत मुदाफ़त को बेहतर बनाने में, मजबूत बनाने में मददगार होती हैं। कोई और नहीं आयशा खालिद, उनसे हम अक्सर बात करते हैं, माहिर ग़िज़ाइयात, वो हमारे साथ मौजूद हैं। आयशा एक बार फिर बहुत शुक्रिया, होपफुली आप भी अपना और अपनी फैमिली का बहुत ख्याल रख रही होंगी कोरोना के दिनों में।
बहुत शुक्रिया असद, मुझे हमेशा की तरह मौका दिया आपने कि मैं लोगों को इस बारे में अवेयर कर सकूं। और बिल्कुल जैसा कि आप जानते हैं कि यहाँ पे सिचुएशन दिन ब दिन खराब होती जा रही है और इम्यूनिटी का यानी कुव्वत मुदाफियत का इससे बहुत ज्यादा ताल्लुक है। और मैं बताती चलूं यहाँ पे कि कुछ चीजें, क्योंकि जाहिर है ये बड़ा एक डिटेल टॉपिक है लेकिन इसको बहुत ज्यादा डिटेल में डिस्कस नहीं कर सकूंगी टाइम की कमी की वजह से, मैं कुछ बेसिक चीजें बताती हूँ कि किस तरह से कुव्वत मुदाफियत को यानी इम्यूनिटी को आप बूस्ट कर सकते हैं या अपने इम्यून सिस्टम को ठीक कर सकते हैं। अच्छा, पहली बात तो ये असद कि ये कहना बिल्कुल गलत होगा कि जैसे आज ही हम कुछ फल सब्जियां या कोई भी ऐसी चीज खाना शुरू कर दें, जो कि मैं भी बताऊंगी कि क्या क्या ऐसी चीजें हैं जो इम्यूनिटी बूस्टर्स हैं, तो वो खाने से एक दिन में ही आपकी कुव्वत मुदाफ़त ठीक हो जाती है। ठीक है, जैसे कि वजन का बढ़ना और कम करना एक प्रोसेस है, टाइम टेकिंग प्रोसेस है, इसी तरह कुव्वत मुदाफ़त को भी इम्यूनिटी को बढ़ाना और उसको बूस्ट करना एक टाइम टेकिंग प्रोसेस है। उसके लिए जैसे कि नेचुरल इम्यूनिटी आपकी कैसे अच्छी की जा सकती है, एक तो कुछ चीजें हमारी जेनेटिकली होती हैं, पेरेंट्स में होती हैं तो हम में आगे ट्रांसफर होती हैं। जैसे किसी के माँ बाप की इम्यूनिटी बहुत वीक रही हो तो वो चीजें हम में ग्रैंड पेरेंट्स के थ्रू भी आ सकती हैं। ठीक, अच्छा, अब किसी की अच्छी रही हो तो वो भी एक फॉर्चुनेट बात है। अब इसको आप किस तरीके से कर सकते हैं, उसमें सबसे जो बेसिक चीजें जो आजकल भी हमें अवॉइड करनी चाहिए नेचुरली, उसमें यह है कि जो लोग सिगरेट पीते हैं या इस तरह की किसी चीज का इस्तेमाल करते हैं तो उसको क्विट करने की कोशिश करें। वो क्यों? क्योंकि उसका भी आपकी इम्यूनिटी से बहुत ज्यादा ताल्लुक है। एक चीज जब खराब होती है तो वो और भी बहुत सी चीजों को खराब करती है और इम्यूनिटी बेसिकली यही होती है कि किसी किस्म का भी कोई वायरल या बैक्टीरियल इन्फेक्शन आपकी बॉडी में आए और जो आपका इम्यूनिटी सिस्टम है वो क्या करता है, उसके अगेंस्ट फाइट करता है। ठीक है, आपकी जो एंटीबॉडीज वो एक्टिव हो जाते हैं जो कि उस एक इन्फेक्शन के अगेंस्ट फाइट करते हैं। अब स्मोक का अगर कहूं मैं तो वो ये है कि स्मोकिंग जो है वो ऑब्वियसली उसके मुजर असरात हैं आपकी पूरी एक बॉडी पे। इसी तरह एक्सरसाइज का, कि एक्सरसाइज को अपना मामूल बनाएं, वॉक करें, जॉग करें, आजकल ये क्वारंटीन में बल्कि एक बड़ा अच्छा आपके पास मौका है कि आप घर पे ही रहते हुए एक रूटीन बना सकते हैं। लोग कह रहे हैं कि हम बहुत ज्यादा खाना शुरू कर दिया है हमने और ये हो गया है क्वारंटीन में रहने की वजह से, जबकि मुझे ऐसा लगता है कि अगर आप चाहें तो बहुत अच्छे तरीके से एक बैलेंस डाइट और एक अच्छा लाइफस्टाइल मेंटेन करने की आदत डाल सकते हैं। इसी तरह पानी पीने की आदत ज्यादा डालें, अपने आप को हाइड्रेटेड रखें और अपनी नींद को अपने ऊपर बहुत ज्यादा बर्डन इस बात का ना डालें कि जैसे आजकल लोगों को रात में जागने की आदत पड़ गई है, तो अपनी एक जो एडिक्वेट स्लीप है उसका भी बहुत ख्याल रखें। फिर जैसे हाथ धोने की और इन सब चीजों का तो जैसे बहुत ज्यादा कैंपेन भी हो रही हैं, पब्लिक सर्विस मैसेजेस भी दिए जा रहे हैं, तो हाथ धोने को दिन में कम से कम 3-4-5 बार यकीनी बनाएं। स्पेशली वो खवातीन जो कुकिंग कर रही हैं या वो मर्द हजरात भी जिनका कुकिंग से लिंक है, क्योंकि जब हम किचन में होते हैं तो फल सब्जियां या इस किस्म की चीजों के साथ भी जाहिर हमारा एक वो एक्सपोजर रहता है। ठीक है, तो उसमें ये है कि बाकी सिर्फ कोरोना की बात नहीं है, अदरवाइज भी जो हमारे बैक्टीरियल इन्फेक्शन हैं या बाकी इन्फेक्शन जो हमारे किसी के थ्रू आ सकते हैं हमें उनको भी उनसे भी अवॉइड करना।
सही, अच्छा, अब ये तो हो गया, अब आ जाते हैं जरा उन फूड्स की जानिब जो मददगार होते हैं।
अच्छा, अब अगर मैं फूड्स की बात करती हूँ तो ये तो हो गया कि हम नेचुरली यानी किस तरीके से शुरू से ये आदत डाल सकते हैं, अपने बच्चों को भी इस चीज की तरफ लेकर आ सकते हैं। अब आ जाता है हमारे फूड्स की, हमारे पास कौन से ऐसे फूड्स हैं जो इम्यूनिटी को बढ़ाने में मदद करते हैं या उसको बूस्ट करने में मदद करते हैं, और वो भी लॉन्ग पीरियड ऑफ टाइम के बाद, इट्स नॉट गोइंग टू हैपन ओवर नाइट और ओवर डे। अच्छा, उसके बाद हमारे पास एक जो ये सारी चीजों के बाद एक बात आती है, वो आती है विटामिन सी, जैसे इसको हम एंटीऑक्सीडेंट भी बोलते हैं, इस विटामिन सी एंड ई, इनका क्या रोल है कि ये भी ऑक्सीडेशन को जो हमारी बॉडी में टॉक्सिन्स प्रोड्यूस होते हैं उनको रोकती है या उनको हेल्प करती है कि जो गैर जरूरी चीजें हैं या जैसे फ्री रेडिकल्स हमारी बॉडी में घूम रहे हैं जिनकी जरूरत नहीं है उनको वो बाइंड कर एक्सक्रीट कर देती है यूरिन के थ्रू। तो विटामिन सी का बहुत अहम रोल है, और विटामिन सी का इस्तेमाल हमारे तुर्श फल हैं, स्ट्रॉबेरीज हैं, वाटरमेलन है इसमें पाया जाता है, फिर आलू में एक बड़ी मजे की बात है कि जो आलू है उसमें विटामिन सी का बड़ा अच्छा कंटेंट है, फिर कैल्शियम बहुत अच्छा उसमें पाया जाता है। तो चूंकि विटामिन सी का बड़ा इंपॉर्टेंट रोल है, इसके बाद जो जिंक है, सेलेनियम है, आयरन है, आयरन रिच फूड्स का इस्तेमाल करें, अपनी डाइट को बेहतर करें इस तरीके से कि अपना नाश्ता बिल्कुल स्किप ना करें। मैं आपको बता रही हूँ कि नाश्ता बहुत 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 एक जरूरी और अहम फूड होता है पूरे दिन में। इसको अगर हम स्किप करते हैं या नाश्ते को अगर हम छोड़ते हैं तो हमारा जो एक पूरा दिन का एक साइकिल है वो डिस्टर्ब होता है, जिसका हमारे मेदे में यानी स्टमक पे बहुत नेगेटिव इफेक्ट है। कुछ हर्ब्स जो बहुत इंपॉर्टेंट हैं आजकल इस्तेमाल करना खाने में, उनका इस्तेमाल जरा थोड़ा ज्यादा कर दें कंपैरेटिवली, जिसमें गार्लिक है, जिंजर यानी अदरक लहसुन, और काली मिर्च, इनका इस्तेमाल जरूर करें। और कहवे में भी हम इनका इस्तेमाल कर सकते हैं, जैसे कि अदरक का कहवा, उसमें थोड़ी सी अजवाइन डाल के, और खाने में कलौंजी का आपने सुना होगा कि उसका बहुत एक पॉजिटिव इम्पैक्ट है हमारी इम्यूनिटी के ऊपर। ये सारे हमारे इम्यूनिटी बूस्टर्स हैं। इससे फायदा ये है कि हमें जो नजला, जुकाम या इस किस्म की जो वायरल्स हैं जिसमें फ्लू बहुत कॉमन है, क्योंकि बेसिकली कोरोना भी स्टार्ट फ्लू से ही होता है, ठीक है, इसको भी हेल्प करेगा। और हल्दी को आप अगर खाने में तो डलती है, लेकिन वो सिर्फ एक रंग लाने के लिए डालते हैं हमारे यहाँ पे, उसका इस्तेमाल इस तरह किया जा सकता है कि कहवे की मैं क्विक सी रेसिपी बता देती हूँ, जैसे उसमें आप हल्दी डालेंगे, पहले दालचीनी डालें, हल्की सी अजवाइन एक पिंच हल्दी, थोड़ा सा अदरक और सौंफ, इसको डालने के बाद थोड़ा सा पकाने के बाद 5-6 मिनट दम लाने के बाद बॉयल, लाइक ब्रिंग इट टू बॉयल, बॉयल करके 5-6 मिनट, और एंड पे आप इसमें पुदीना डाल दें और उसको कवर कर दें। पुदीना भी इटसेल्फ एक एंटीऑक्सीडेंट है, क्योंकि उसमें कूलिंग इफेक्ट भी है, जो कि आपके मेदे के लिए और आजकल लोगों को घर पे रहने की वजह से गैस के इश्यूज बहुत ज्यादा आ रहे हैं।
सो होपफुली हमारे लिसनर्स ने आपकी बात गौर से सुनी होगी कि क्या क्या चीजें मददगार हो सकती हैं, लेकिन इस बात का ज़हन में जरूर रखें कि ऐसा नहीं कि आज आप ये चीजें लेना शुरू करेंगे तो कुवत मुदाफत फौरन बेहतर हो जाएगी, टाइम लगता है इसको मामूल तौर पर
बिल्कुल ऐसा बनाना पड़ता है। बिल्कुल, सब फलों सब्जियों का मैं शुरू से कहती आ रही हूँ कि फलों सब्जियों का इस्तेमाल बाकी चीजों की निस्बत, जैसे हमारे पास गोश्त है या बाकी गोश्त में हमारे पास मटन, बीफ, पोल्ट्री में चिकन, जो व्हाइट मीट में फिश, ये सबका इस्तेमाल जरूर करें, लेकिन आप डेली भी कर सकते हैं, मगर 6-5 आउंस से ज्यादा ना किया जाए। फिश को जरूर आप इस्तेमाल करें, उसमें विटामिन डी बड़ी अच्छी मिकदार में, और बाहर ना जाने की वजह से चूंकि लोगों को एक्सपोजर नहीं है, सन का एक्सपोजर यानी जो विटामिन डी डेफिशिएंट है हमारे यहाँ पे काफी जो परसेंटेज पाई जाती है, तो विटामिन डी भी बहुत जरूरी है। अंडे का इस्तेमाल, एक अंडा डेली आप जरूर खाएं, जो ब्लड प्रेशर के पेशेंट्स हैं या जो हार्ट पेशेंट्स हैं वो अंडे को बेशक अवॉइड करें, यानी अंडे की जर्दी को अवॉइड करें, सफेदी तो डेली खाई जा सकती है। ब्रोकली का इस्तेमाल करें और जिंजर गार्लिक जैसे मैंने बताया, पालक का इस्तेमाल जरूर करें, और दही और दूध यानी डेली 1-2 ग्लास दूध का इस्तेमाल भी डेली किया जाए, दही को अपने नाश्ते में यकीनी बनाएं, और इन सब चीजों का आप इस्तेमाल अगर अभी से करना शुरू करें तो ओवर द पीरियड ऑफ टाइम इंशाल्लाह ये आपकी इम्यूनिटी भी ठीक रहेगी और बाकी भी सेहत काफी मेंटेन कर सकते हैं।
बहुत शुक्रिया आयशा खालिद, आप हमारे साथ थी और आपने हमारे सामीन को अपडेट किया है इन दिनों में कि इम्यूनिटी कैसे बेहतर होती है।
और सामीन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने खत्म को पहुंचता है, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔